أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سبحان الذي يسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير صدق الله العظيم محترم بزرگان دین اور عزیز دوستو آج کی رات رجب المرجب کی رجب کے مہینے کی 27th رات ہے 27th شب ہے اور تاریخ نگار حضرات اور اسلامی تاریخ لکھنے والوں نے اس رات میں جو واقعہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ پیش آیا تھا اس کو اس مخصوص رات کے ساتھ میں طے فرمایا ہے، یعنی اسی رات کو یہ واقعہ حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ میں پیش آیا۔ اس واقعے میں بہت سے اہم پہلو ہیں جو ایک مسلمان کے لیے، ایک ایمان والے کے لیے باعث عبرت بھی ہیں اور اس میں ایمان والوں کے لیے ایمان کا امتحان بھی ہے، اور بالخصوص اس زمانے میں بہت بڑا امتحان ہے، ابتلا ہے، آزمائش ہے۔ اللہ رب العزت قرآن مجید میں ارشاد فرماتے ہیں، سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام، اللہ عجیب قدرت والے ہیں، سبحان اللہ کی قدرت عظیم الشان ہے، اللہ سبحان ہے، سبحان کے اندر اللہ تبارک و تعالیٰ کی چیزوں سے بے نیازی، اللہ کا بے عیب ہونا، اللہ کا محتاج ہونا، محتاج ہونے سے پاک ہونا، یہ لفظ سبحان کے اندر ہی پہلے جملے میں اشارتاً بیان کر دیا گیا ہے، کھلے طور پر ہی، کہ اللہ کی ذات سبحان ہے اور سبحان جو چاہے کر سکتا ہے، تو وہی سبحان ذات نے آگے والے معاملے کو انجام دیا ہے۔ الذی اسرا بعبده، جس نے اپنے بندے کو راتوں رات، جس نے جو اپنے بندے کو راتوں رات لے کر من المسجد الحرام الى المسجد الاقصی، مسجد حرام سے مسجد اقصی تک کا سفر کرا دیا۔ الذی بارکنا حولہ، جس کے اطراف میں، جس کا ماحول برکت والا ہم نے بنایا ہے، لنریہ من آیاتنا، سفر کا مقصد یہ ہے کہ ہم کچھ نشانیاں اپنے بندے کو دکھانا چاہتے ہیں۔ انہ ہو سمیع البصیر، اللہ تعالیٰ سننے والے دیکھنے والے ہیں کہ اب کون کیا کہتا ہے اور کون کیا کرتا ہے۔ یہ واقعہ تو قرآن مجید میں سورۃ الاسراء میں اتنا مختصر آیا ہے، اور سورۃ کا نام بھی اسراء اسی وجہ سے ہے، اسراء کے معنی لے جانے کے آتے ہیں رات کے وقت میں، تو رسول اللہ صلی اللہ علیہ وسلم کا سفر یہ رات کے وقت ہوا ہے، اس وجہ سے قرآن پاک میں اس واقعے کے متعلق اتنا مضمون آیا ہے۔ روایتوں کے اندر تقریباً 20 سے 25 روایتیں صحابہ اکرام سے اس سلسلے میں، 25 صحابہ اکرام سے منقول ہے، روایتیں تو بہت ساری ہیں، تو تمام صحابہ اکرام رضوان اللہ علیہ اجمعین کا خلاصہ جو علماء امت نے لوگوں کے سامنے پیش فرمایا ہے، اس میں سے چند گزارشات آپ حضرات کے سامنے پیش کی جائیں گی۔ پہلی بات تو یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جو حالات چل رہے تھے اس واقعے کے پیش آنے سے پہلے، کہ آپ کے چچا کا بھی سایہ اڑ گیا تھا جو آپ کی دیکھ بھال کرنے والے تھے، آپ کی دیکھ ریکھ کرنے والے جو احباب تھے، جو خیال کرنے والے تھے، وہ کب خاندان کے افراد میں سے اب نہیں رہے تھے کوئی بھی، اور رسول اللہ صلی اللہ علیہ وسلم بے یار و مددگار ہو گئے تھے مکے کی سرزمین میں، اور شیب ابی طالب میں رسول اللہ صلی اللہ علیہ وسلم کا محاصرہ کئی سال تک کیا گیا، ایک وادی کے اندر رسول اللہ صلی اللہ علیہ وسلم کو اور مسلمانوں کو خاص جگہ میں ہی محدود کر دیا گیا کہ تم وہاں سے ہٹنا نہیں، تم لوگ وہاں سے دوسری جگہ منتقل ہونا نہیں، بائیکاٹ کیا گیا کہ کوئی ان سے بیچنا نہیں، کوئی ان سے لینا نہیں۔ یہ محاصرہ بھی ہوا، آسرے بھی ختم ہو گئے، حضور پاک صلی اللہ علیہ وسلم وہاں سے نکل کر کے کہ اب یہ دین کا کام یہاں والے کسی مشکل سے نہیں لے پا رہے ہیں تو حضور پاک صلی اللہ علیہ وسلم نے طائف کا سفر فرمایا۔ طائف کے سفر کی روداد کافی طویل ہے۔ اس سفر کے اندر جو رسول اللہ صلی اللہ علیہ وسلم کو حالات پیش آئے ہیں اس کا اندازہ ہم نہیں لگا سکتے۔ تکلیف جو آپ علیہ الصلوۃ والسلام نے سہی ہے وہ آپ کے الفاظ سے معلوم ہو جاتی ہے کہ سرداروں کے پاس، بڑے لوگوں کے پاس آپ جاتے ہیں تو ہر کوئی ایک ایسا دھتکارا ہوا جواب دیتا ہے کہ اللہ کو تم ہی ملے تھے نبی بنانے کے لیے۔ کوئی کہتا ہے کہ اگر تم فلاں ہے تو ایسا ہو ہی نہیں سکتا کہ تم جیسوں کو اللہ نبی بنا دے۔ کوئی الگ بات۔ پھر اوباشوں کو جو ہے پیچھے لگا دیا گیا، رسول اللہ صلی اللہ علیہ وسلم کے آوارہ لوگوں کو پیچھے لگا دیا گیا۔ وہ جملے بھی کستے تھے اور آپ علیہ الصلوۃ والسلام کو پتھر بھی مارتے تھے۔ تو وہ واپسی جو ہو رہی تھی رسول اللہ صلی اللہ علیہ وسلم کی، اس موقع پر ایک جگہ جب آپ علیہ الصلوۃ والسلام بیٹھ گئے تو زخموں سے پورا بدن مبارک لہو لہان ہو گیا تھا، جسم پورا خون سے لہو لہان ہے، اور حتیٰ کہ آپ علیہ الصلوۃ والسلام بیٹھنے کے بعد اپنے جوتے مبارک کو، نالین مبارک کو چھڑانا چاہ رہے تھے اپنے بدن سے، پیروں سے، قدمین سے۔ خون اتنا بہ گیا تھا اور اتنا رس گیا تھا کہ خون کی وجہ سے آپ علیہ الصلوۃ والسلام کے جوتے اور نالین مبارک نکل نہیں پا رہے تھے۔ یہ حالت تھی۔ اور افضل الانبیاء ہیں، افضل الرسل ہیں، وعدے اللہ تبارک و تعالیٰ کے، نصرت کے وعدے، جس کے ساتھ میں نصرت کے وعدے ہیں، جس کو یہ کہا گیا کہ کائنات آپ کی وجہ سے پیدا کی گئی ہے، لولا کلمہ خلقت الافلاک کا جو مصداق ہے کہ اگر آپ نہ ہوتے تو کائنات ہی نہ ہوتی، وجہ کائنات آپ ہیں، خلاصہ کائنات آپ ہیں، سید الاولین والآخرین آپ ہیں، اور ان کے ساتھ میں یہ برتاؤ۔ تو اسی وجہ سے رسول اللہ صلی اللہ علیہ وسلم بیٹھ گئے، تکلیف کے ساتھ اللہ تبارک و تعالیٰ سے شکوا کیا کہ پروردگار مجھے آپ کا سہارا چاہیے، آپ اگر راضی ہیں تو تمام مخلوق کی ناراضگی میرے لیے کچھ معنی نہیں رکھتی، کہیں ایسا نہ ہو کہ آپ کی ناراضگی کا حصہ ہو جائے۔ حضور پاک صلی اللہ علیہ وسلم یہ فرما رہے ہیں اس موقع پر، دعا کا جو خلاصہ نکلتا ہے۔ فوراً جو ہے اللہ تبارک و تعالیٰ نے ملیک الجبال کو نازل فرمایا اور کہا کہ اے محمد صلی اللہ علیہ وسلم، اگر آپ چاہیں تو اللہ تبارک و تعالیٰ ان دو پہاڑوں کے درمیان اس بستی کو ہی پیس دیں اور ختم کر دیں جس بستی والوں نے آپ کے ساتھ یہ سلوک کیا ہے۔ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں، اگر یہ لوگ نہیں مانتے ہیں تو ان کے بعد والی نسل تو مان لے گی، یہ لوگ نہیں قبول کرتے ہیں تو بعد والے تو قبول کر لیں گے، ہدایت ان کے مقدر میں نہیں، ان کی نسلوں میں ہو جائے۔ ویسے ہی ہوا، حضور پاک صلی اللہ علیہ وسلم کی دعا لگی اس قوم کو، اور اس کے بعد میں وہیں سے جو ہے طائف کے احوال بدل گئے، اور پھر ہدایت کا سامان وہاں سے پیدا ہوا، حتیٰ کہ ہندوستان میں محمد بن قاسم وغیرہ کا جو حوالہ نقل کیا جاتا ہے وہ طائف والوں میں سے ہی ان کو شمار کیا جاتا ہے۔ انڈیا میں اس زمانے کا جو انڈیا تھا اور ہندوستان تھا، بر صغیر جس کو کہا جا سکتا ہے، وہ جہاں اسلام کی جو دعوت وہاں پہنچی ہے طائف والوں کے واسطے سے ہی پہنچی، بعض مورخین نے یہ بیان کیا ہے، مرہون منت ہے۔ بہرحال یہ کہ میرے محترم بزرگوں، یہ جو واقعہ دردناک رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ پیش آیا تھا، اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ جو اس طریقے کے بہت سارے حالات پیش آ گئے تھے، اس کے بعد میں سفر معراج پیش آیا ہے۔ علماء یہ فرماتے ہیں، مورخین یہ لکھتے ہیں کہ اس واقعے کے ذریعے سے رسول اللہ صلی اللہ علیہ وسلم کے اعزاز کو، اکرام کو، احترام کو، مقام کو، مرتبے کو واضح کر دیا گیا کہ لوگ ان کے اعزاز کو نہیں سمجھ رہے ہیں، ان کا مقام اللہ رب العزت کے نزدیک اتنا اونچا ہے کہ وہ عرش پہ جانے کے مستحق، لوگ تو ان کو پتھر مار رہے ہیں، ان کی بات نہیں مان رہے ہیں، لیکن ان کا مقام اللہ کے یہاں یہ ہے۔ حضور کو تسلی دی گئی، مقام بتایا گیا، احترام بتایا گیا، اعزاز بخشا گیا، اکرام کیا گیا، نوازا گیا، ایسا نوازا گیا کہ قیامت تک ایسی نوازش کسی کی نہیں ہونے والی، ایسا احترام ملا کہ اتنا احترام کسی کو ملنے والا نہیں ہے، اور اتنا رتبہ دیا گیا کہ اتنا رتبہ اب کسی کو ہونے والا نہیں ہے، اور یہ ایک معجزہ ہے۔ بنیادی چیز کیا ہے؟ سفر معراج پورا کا پورا معجزہ ہی ہے۔ کون مانے گا اس کو؟ کوئی ماننے والا؟ اس زمانے کے اندر حالات یہی ہیں کہ ایک تو سائنس کا علم اتنا زیادہ، سائنس کا علم نہ کہہ لیجئے، سائنس کے نالج کہہ لیجئے، معلومات کہہ لیجئے، بنیادی چیزیں کہہ لیجئے، وہ اتنی بھدی اور سطحی ہو گئی ہیں کہ جو چیز مشاہدے میں آئے وہی ٹھیک ہے، اسی کو مانا جائے گا۔ جس کو عقل خلاف محسوس کرے، عقل کے جو بات، وہ جو ہے मानने के काबिल ही नहीं रही ज़माने के अंदर, आसानी से झुटला दिया जाता है या माना नहीं जाता है बिल्कुल या तौर पर। तो इस रात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ अहम मामला जो पेश आया है, वो रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम हजरत उम्मे हानी रज़ी अल्लाह ताला अन्हा के घर में तशरीफ़ फरमा थे, और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की हालत थोड़ी सी बेदारी और थोड़ी नींद की थी, कैफियत थोड़ी सी, यानी नींद पुख्ता भी नहीं थी और बेदार भी मुकम्मल नहीं थे। दो फरिश्ते आप अलैहिस्सलाम के पास हाजिर हुए, हज़रत जिब्राइल अलैहिस्सलाम, हज़रत मीकाईल अलैहिस्सलाम बाज़ी रिवायतों के मुताबिक, और दोनों आप अलैहिस्सलाम जो आए, आने की कैफियत दरवाजे से नहीं थी, छत फाड़ करके आए थे, छत के रास्ते से आए थे। अमूमन आने का जो रास्ता था वो दरवाजे का था, लेकिन उस रात में हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को पहले से ही मुतनब्बे कर दिया गया कि आपके साथ में अब मामला अजायबी कुदरत का होने वाला है। चुनाचे आप अलैहिस्सलाम को लेकर जाया गया और आप अलैहिस्सलाम को हतीम काबा के अंदर आराम करने के लिए वहाँ रखा गया। उसके बाद में फरिश्ते हाजिर हुए, जन्नत के तश्त लाए गए, कटोरे वगैरह जो इस किस्म के बर्तन थे, सोने और चांदी के बर्तनों का तज़किरा जो है रिवायतों में आता है, और उसके अंदर ईमान और हिकमत की चीज़ें थी, और आप अलैहिस्सलाम के कल्बे अथर को, सीने मुबारक को शक किया गया, चीरा गया, उसके बाद में आपके दिल मुबारक को, कल्बे अथर को निकाला गया, माए जमजम से उसको साफ़ किया गया, जमजम के पानी से। अंदाज़ा लगाइए, आ रहे थे जन्नत से फरिश्ते, जन्नत का पानी भी ला सकते थे, प्याले और जन्नत के बर्तन तो ला ही लिए थे, लाने वाले वहाँ का पानी भी ला सकते थे, लेकिन उलमा फरमाते हैं कि इससे अंदाज़ा लगाया जा सकता है कि माए जमजम को अल्लाह तबारक व तआला ने कितनी फजीलत दी, कि जन्नत के मुकाबले में भी उस यहाँ पर उसका एहतराम मलहूज रखा गया है ना। चाहा जाता तो वहाँ से ही पानी लाया जाता था, बर्तन वहाँ के तो पानी भी वहाँ का हो सकता था। इसी वजह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसके मुतालिक फरमाया है, मा उ जमजम लिमा शरीब लहू, मुस्लिम शरीफ की रिवायत है ये, कि जिस मकसद के लिए जमजम के पानी को पिया जाता है वो मकसद पूरा होता है। बहुत सारे लोगों ने आजमाया है उसको और कामयाब भी हुए हैं, यकीन हम लोगों में कम है और दूसरे आजमाते भी नहीं हैं, अल्लाह करे कि हमको यकीन नसीब हो जाए इसका। मदीना मुनवरा के अंदर एक मरतबा वहाँ पर एक किताब देखने को मिली थी इत्तेफाक से, तो जमजम के कई एक वाक़यात उसके अंदर दर्ज है, बेशुमार वाक़यात थे अजीब व गरीब किस्म के। तो एक साहब जो है इत्तेफाक से वो जमजम का जहाँ कुआं मौजूद है वहाँ पर जाते हुए गिर गए, तो पीछे जो है अच्छी तरीके से फ्रैक्चर आ गया उनको, अब बड़ी परेशानी के हद का ज़माना है। तो अब वो ये कह रहे हैं कि हो पाएगा नहीं हो पाएगा, मुझे यकीन नहीं था, हालात ऐसे चल रहे हैं वगैरह वगैरह। इत्तेफाक से किसी के सहारे चलते चलते कुछ दिनों के बाद में फिर वहीं जगह पर पहुँचे, तो कहते हैं कि फिर गिरे वहीं, फिर वो पानी में गिरना था कि सही हो गए, जिस पानी में जहाँ गिरे थे वहाँ से हालत पैदा हो गई थी, लेकिन अल्लाह तबारक तआला ने दुआ कबूल की, फिर वहीं गिरे और वहीं अच्छे हो गए, फ्रैक्चर था ख़त्म ही हो गया। तो मा उस जमजम लिमा शुरीब लहू, हत्ता कि लोगों ने तजुर्बा किया है कि बहुत चल हज में चलना तो काफ़ी पड़ता है, उम्रे के अंदर भी चलना काफ़ी पड़ता है, तो उसकी वजह से काफ़ी दर्द भी महसूस करते हैं पैरों में, हाथों में, आज़ा के अंदर, लेकिन जो लोग उसको मल लेते हैं उसके बाद में इफाक़ा महसूस करते हैं, बजाय फ़ायदा दिखता है कि थोड़ा सा बदन हल्का हो जाता है। तो ज़ाहिरी एतबार से भी हर बंदा महसूस करता ही है उसके असरात को, बातिनी एतबार से तो अल्लाह तबारक तआला ने उसको इस इतनी हैसियत दी है, अंदाज़ा लगाया जा सकता है कि कितना अहम और फजीलत वाला पानी है वो, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उसके बारे में फरमाते हैं, मा उ जमजम लिमा शरीब लहू, जिस मकसद के लिए इस्तेमाल किया जाए पीने के लिए और दुआ की जाए, अल्लाह तबारक तआला दुआ ज़रूर कबूल फरमाते हैं। तो उस माए जमजम से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कल्ब अत्थर को साफ़ किया गया, साफ़ जो चीज़ नहीं थी उसको धोया जाता है, तो नबी अलैहिस्सलाम का कल्ब अत्थर है, सीने मुबारक है, उसको साफ़ करने की ज़रूरत क्यों थी? उलमा ने फरमाया कि साफ़ करने की ज़रूरत नहीं थी, चमकाया गया, और जो चीज़ें जो इस्तेदाद ऊपर की थी वो इस्तेदाद पैदा की गई, ऊपर जाने के लिए मलय आला के लिए सामान बनाया गया, लताफत लाई गई, नज़ाकत लाई गई, बास चीज़ें जो है यहाँ कसीफ लोगों में रहने के लिए कसाफत थी, लेकिन लताफत और बारीकी और नज़ाकत के लिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ ये मामला किया गया सफ़र से पहले। پھر اس کے بعد رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے براق نام کی سواری لائی گئی، جو ہے خچر سے تھوڑا اونچا ہوتا ہے، گھوڑے سے تھوڑا، گدھے سے تھوڑا اونچا ہوتا ہے اور خچر سے کم ہوتا ہے، بیچ والا جانور ہے. اور ہمارے یہاں آپ حضرات بھی دیکھے ہوں گے کہ براق کی سواری کی تصویر لگی ہوئی ہوتی ہے درگاہوں کے پاس، اس کا کوئی وجود ہی نہیں ہے، اس کو پر لگا دیتے ہیں اور اس کے بعد میں سفید رنگ کر دیتے ہیں، اور پھر اس کو جو ہے وہاں پر براق کی سواری بھی ہوتی ہے، بازو شیر بھی ہوتا ہے، پتہ نہیں کس کی حفاظت مقصود ہو رہی ہے، کیا بتانا مقصود ہے، دو بھی ناجائز ہے. کسی ولی کی قبر کے پاس ہو یا کسی بھی کی قبر کے پاس ہو، تصویر تو حرام ہے، چاہے براق کی ہو چاہے شیر کی ہو، پھر وہاں لگا کے کیا فائدہ، اور پھر بھی قبر کے پاس میں تصویر کی کیا ضرورت ہے. تو ایک عجیب جاہلیت ہے لوگوں کے پاس میں، تصویر خود حرام ہے پھر قبر کے پاس میں تصویر کیا ضرورت. تو غرض یہ کہ براق کی سواری لائی گئی، اور براق جو ہے تیز رفتار سوار، جہاں قدم جہاں نگاہ جاتی وہاں قدم پڑتا، اتنی تیز رفتاری کے ساتھ چلنے والا جانور. اللہ تبارک و تعالیٰ کو معلوم ہے کہ اس کے اندر کیا مصلحت تھی، اس پر سوار کیوں کیا گیا، بہت ساری ویسے علماء نے حکمتیں بیان فرمائی ہے. تو اسی دوران رسول اللہ صلی اللہ علیہ وسلم تشریف لے جا رہے تھے، براق پر سوار ہوئے، حضرت جبرائیل کہنے لگے یا رسول اللہ یہاں اتریے، حضور پاک صلی اللہ علیہ وسلم اترے. اس کے بعد حضرت جبرائیل کہنے لگے کہ دو رکعت نماز ادا فرما لیجیے. آپ نے دو رکعت نماز ادا فرمائی اور کہا گیا کہ یہ آپ کے ہجرت کی جگہ ہے، یعنی مدینہ پاک ہے، وہاں حضور نے دو رکعت نماز ادا فرمائی. پھر وہاں سے چلے تور سینا کے پاس، آپ علیہ الصلوۃ والسلام کو اتارا گیا، وہاں دو رکعت نمازیں پڑھی. مدین تشریف لے گئے حضرت شعیب علیہ السلام کی بستی میں، وہاں دو رکعت نماز ادا فرمائی. بیت اللحم حضرت عیسیٰ علیہ السلام کی ولادت، وہاں پر دو رکعت نماز ادا فرمائی. پھر بیت المقدس تشریف لے گئے، وہاں پر دو رکعت نماز ادا فرمائی. گویا کل اس اعتبار سے رسول اللہ صلی اللہ علیہ وسلم نے 10 رکعتیں وہاں پر ادا فرمائی ہیں، اور یہ مقامات مقدسہ ہیں، مبارک مقامات ہیں. ابھی زمانے میں حالات یہ ہیں کہ ایک عجیب چکر یہ بھی ہو گیا ہے کہ امت کے اندر تیزی جو پیدا ہو گئی ہے کسی بھی چیز کے اندر، افراط میں بھی تیزی آ گئی، تفریط میں بھی تیزی آ گئی، یعنی کسی بھی چیز کو ایکسٹریملی جو لے کے جا رہے ہیں کہ انکار کرے تو مکمل انکار، مان لیے تو جو بھی ہو مان لینا. امت میں دو گروپ ہیں ایسے ہی، تو بعض لوگ جو ہے کسی بھی حیثیت سے مقامات مقدسہ متبرک چیزوں کے قائل ہی نہیں ہیں. یہ کیا ہوتے ہیں، نیک چیز، نیک لوگوں کی جگہیں کیا ہوتی ہے، جگہوں میں کیا رکھا ہے، چیزوں میں کیا رکھا ہے. علماء فرماتے ہیں کہ اگر چیزوں میں کچھ نہیں رکھا ہے تو پھر حضور کو وہاں اتارا کیوں گیا. جگہوں میں کچھ تاثیر ہے، اللہ نے برکت رکھی ہے. قرآن پاک میں خود فرمایا جا رہا ہے الذی بارکنا حولہ، جس کے اطراف میں ہم نے، جس مسجد اقصا کا تذکرہ کیا جا رہا ہے، تو اللہ تبارک و تعالیٰ فرماتے ہیں وہاں پر اطراف میں ہم نے برکتیں رکھی ہے اس کے. تو جگہوں کے اندر برکت ہوتی ہے، آثار صالحین کے اندر برکت ہوتی ہے، لیکن برکت کا یہ مفہوم نہیں ہے کہ اس کی عبادت کی جائے یا وہاں پر غیر ضروری قسم کی چیزیں کی جائے، غیر ضروری قسم کی بدعات انجام دی جائے. نمازیں ادا کرنا مروی ہے تو نمازیں ادا کی جائے. اسی وجہ سے جو لوگ غار حرا میں جاتے ہیں، اب وہ غار حرا میں گئے یا غار ثوم میں گئے، وہاں نماز ادا کرتے ہیں، جہاں وہ متوے جو ہوتے ہیں وہاں کے بیٹھے ہوئے پولیس والے، وہ کہتے ہیں بدعات 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 بدعات، خرافات. بھائی متبرک جگہ جائیں کہ کوئی ایسا غلط کام تو نہیں انجام دے رہے نا، جس کی وجہ سے یہ کہا جائے کہ آپ بدعت انجام دے رہے ہیں. نماز ہی تو پڑھ رہے ہیں، مقدس جگہ ہے، رسول اللہ صلی اللہ علیہ وسلم بھی تو عبادت انجام دیتے تھے، حضور جب عبادت انجام دیتے تھے وہاں پر، ہم بھی انجام دے رہے ہیں، اس میں حرج کی کیا بات ہے. ہاں اگر کوئی اس طریقے سے وہاں حرکتیں کرے چومنے چاٹنے کی یا عبادت کی حیثیت سے دیکھنے کی، تو پھر وہ کہا جائے گا کہ بھائی ذرا آگے کی چیز ہے یہ، اس طرف قدم نہ بڑھایا جائے. اس طرف قدم بڑھتے بڑھتے اور پھر نزاکت کا ماحول پیدا ہو جاتا ہے. تو غرض یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم کو بیت المقدس پہنچا دیا گیا. بیت المقدس اس رات پہنچے آپ علیہ الصلوۃ والسلام، اور براق کی سواری کو وہاں پر باندھ دیا گیا. ایک موقع پر جب رسول اللہ صلی اللہ علیہ وسلم ابھی ابتدائی ایام میں چل رہے تھے، یعنی اسی دور یہ واقعہ ہونے کے چند دنوں کے بعد میں، حبشے کی طرف جو پہلی ہجرت ہوئی صحابہ کرام رضوان اللہ علیہم اجمعین کی، اور مکے والوں کا قافلہ بھی حبشہ گیا تھا، تو اس موقع پر حبشے کے بادشاہ نے معلوم کیا کہ یہ آدمی رسول اللہ صلی اللہ علیہ وسلم نے ہیرقل کو خط لکھا تھا، ہیرقل کو خط یہ لکھا تھا کہ بھائی اسلام لاؤ، اللہ تبارک و تعالیٰ جو ہے تم کو ہدایت دیں گے تو تم کامیاب ہو جاؤ گے وغیرہ. تو उसने पहले मालूम किया कि ये है कौन जिनकी तरफ से मुझे खत आया है। उसी दौरान उसको हिरकुल को ये मालूम हुआ कि यहाँ एक काफिला आया हुआ है जो जो है मक्के मुकर्रमे से ही ताल्लुक़ रखता है, उससे पूछ लिया जाए कि ये बंदा कौन है जो ख़त लिख रहा है मुझे। तो अबू सुफियान उस काफिले में मौजूद थे, लोगों ने कहा कि ये हमारे सरदार हैं बड़े हैं, उनको आगे कर दिया गया। तो बादशाह ने सवाल किया कि भाई इस आदमी के बारे में आप क्या कहना चाहते हैं, कौन है ये? तो उस मौके पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में हज़रत अबू सुफियान जब इस्लाम कबूल नहीं किए थे, वो ये चाह रहे थे कि मैं चाहता था कि कोई झूठ मूठ मिला के बात ख़त्म कर दूँ उनकी, ये ऐसा बोलते वैसा बोलते। लेकिन अतराफ़ के लोगों का ख्याल था मुझे कि ज़माने जाहिलियत में भी झूठ बोलने को बहुत बुरा समझते थे, हैसियत गिर जाने की चीज़ शुमार करते थे। वो ये बोलते हैं कि मैं अगर झूठ बोल देता उस मौके पर, और सब मेरे साथ वाले ही थे, कोई भी मोहम्मद का हामी नहीं था सल्लल्लाहु अलैहि वसल्लम, लेकिन अगर झूठ बोलता तो मेरी हैसियत गिर जाने वाली थी, इस वजह से मैं झूठ नहीं बोला। लेकिन मुझे एक बात क्लिक की और जहन में आई कि अगर मैं इस मौके पर अभी मोहम्मद जो वाकया बयान कर रहे हैं कि मुझे रातों रात ले जाया गया, उस वाकये को इसके सामने बयान करता हूँ, तब तो इनका मामला ख़त्म हो जाएगा, इनकी बात को कहीं मानेगा नहीं। तो हिरकल के सामने उन्होंने ये कहा अबू सुफियान ने कि अजीब बातों में से उनकी अजीब बात यह भी है कि वो जो है एक ही रात के अंदर ही मक्का मुकर्रमा से लेकर बैतुल मुकद्दस चले गए, रातों रात जाके आ गए, हमको इस पर यकीन नहीं होता, कौन इस पर यकीन करेगा। तो हिरकल अभी सोचने में ही था, वहाँ एक ईसाई पादरी बैठे हुए थे। उन ईसाई पादरी ने कहा कि अगर ये बात वो कहते हैं तो मैं ये गवाही देता हूँ कि फिर अल्लाह के नबी या पैगंबर हैं, क्योंकि जिस रात ये वाकया पेश आया है मेरी पूरी ज़िंदगी के अंदर, वो ये अजीब वाकया हुआ कि मैं और मेरे साथी मिल करके बैतुल मुकद्दस का दरवाज़ा उस दिन बंद करना चाह रहे थे, तो पूरी रात हमने कोशिश की जब तक कर सकते थे, लेकिन दरवाज़ा बंद नहीं हुआ। और दूसरे दिन हमने देखा कि जिस जगह अंबिया इकराम अलैहिस्सलाम नकेल को वहाँ रस्सी को अपने जानवरों की बांध दिया करते थे, उस जगह सुराख नया नया पड़ा हुआ था। तो हम लोगों ने ये अंदाज़ा लगाया है कि रात हजरात जो है किसी न किसी पैगंबर की सवारी यहाँ ज़रूर तशरीफ़ लाई थी, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का उसने इकरार कर लिया। तो ये वाकया आप अलैहिस्सलाम का सच्चा है बिल्कुल। और इससे ये बात भी मालूम होती है कि ये जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ले गए हैं, ये तशरीफ़ ले जाना हुजूर का अपने जिस्म अथर के साथ है, ख्वाब में नहीं वाकया हुआ, ये रूहानी तौर पर यह वाकया पेश नहीं आया। अबू सुफियान को क्या ज़रूरत पड़ती है अगर सोते में बोलते हुए, झुटला नहीं अगर मकसूद था तो मैं भी जाके आया बोल सकते, कोई भी ख्वाब में किसी का वाकया इस तरीके से अगर पेश आ जाता तो इस सिलसिले में इतनी ज़्यादा अहमियत देने की ज़रूरत ही नहीं थी। उलमा इसी वजह से फरमाते हैं, अहले सुन्नत वल जमात के बुनियादी अकायद में से बयान किया जाता है, उरीजा भी शख्स ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जो मेराज का वाकया पेश आया है आपके जिस्म अथर के साथ पेश आया है, ख्वाब वाला वाकया पेश नहीं आया। बाज़ रिवायतों में है कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी ख्वाब में बाज़ हालात देखे जन्नत और जहन्नम के, वो वाकया भी मौजूद है, वो रिवायतें भी सही है। इसी वजह से उलमा फरमाते हैं कि दो दफ़ा ये वाकया पेश आया है, यानी बाज़ अहवाल बाद में ख्वाब में भी पेश आए हैं इसी तरीके से। तो मेराज जिस्मानी भी हुई है, मेराज मनावी भी हुई है, यानी रूहानी तौर पर भी आप अलैहिस्सलाम को रात में भी ख्वाब के ज़रिए से बात तफसीलात इसकी बात चीज़ों की दिखाई गई है, जन्नत व जहन्नम के मुशाहदात, मेराज के वाक़ात वगैरह। तो इसमें कोई इख्तिलाफ की बात नहीं है, ऐसा होता है कि कोई आदमी जाए किसी जगह फिर आने के बाद वही ख्वाब देखे, ऐसे ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ बात, हुजूर का ख्वाब ऐसा नहीं होता था, हुजूर का ख्वाब वही होता था, अम्बिया इकराम अलैहिस्सलाम के ख्वाब ऐसे ही हम जैसे थोड़े होते थे। तो गर्ज ये कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ बुनियादी जो अकीदा रखने का है हम सबको, अहले सुन्नत वल जमात का अकीदा यही है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को इस जिस्म अथर के साथ में ले जाया गया है, और आप अलैहिस्सलाम सोते हुए हालत में नहीं थे, बेदारी की हालत में थे। और ये एजाज़ और इकराम बेदारी की हालत में तभी तो होगा ना, हुजूर को एजाज़ दिया जा रहा है, मकाम बताया जा रहा है, एहतराम किया जा रहा है, तो बेदार होंगे, जिस्म के साथ जाएंगे, ख्वाब में ले जाकर के एहतराम देने की क्या बात है, इज्जत बख्शने की बात ख्वाब में किसी के जरिए से थोड़ी होती है। अकरमहुल्लाह, अल्लाह ताला ने इज्जत बख्शी है, तो इज्जत ख्वाब में थोड़ी बख्शी जाती है, जिसमें अथर के साथ ही बख्शी गई है। इसी वजह से कुरान पाक में जो लफ्ज़ आया है, सुबहान अल्लज़ी असरा बिअब्दिही, वो ज़ात पाक है जिसने अपने जो अपने बंदे को लेकर गई है। अब्द क्या मतलब, जाहिर सी बात है कि अब्द कहते ही उसको जो रूह और जिस्म दोनों के साथ हो, वरना फिर ये कहा जाता है कि अल्लाह की ज़ात पाक है जो रात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में ले गई थी, अब्द का मतलब ये बनता है, उलमा ने फरमाया कि अब्द का मतलब जिसम और रूह के साथ ही बंदे को अब्द बोला जाता है, कोई सिर्फ रूह हो या ख्वाब की हालत हो तो उसको अब्द थोड़ा ही बोलेंगे। तो इसलिए बुनियादी तौर पर इस ज़माने के अंदर बिलखसूस आज भी हैं वो लोग, मुल्हिदीन का ग्रुप अलग है, शुकुक पैदा करने वालों का, शुबहात पैदा करने वालों का ग्रुप अलग है, बाद नहीं मानने वाले मुतलक नहीं मानते, बाज लोग जो है कहते हैं कि नहीं ख्वाब में ये वाकया पेश आया। लेकिन हमारा मसलक और हमारा मजहब, बल्कि तमाम जमहूर उलमा का मजहब ये है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जिसमें अथर के साथ, रूह के साथ भी, जिस्म के साथ भी ये मेराज कराई गई है, और इसमें हमारे लिए कोई ईमान का यानी शक और शुबे की बात ही नहीं है। क्यों? इस वजह से कि मुआजिज़ा है। ये कैसे हुआ, इतना जल्दी कैसे हो गया? तो जल्दी करना ना करना ये अल्लाह के हाथ में है। ऊपर ले जाना ना, इतनी रातों रात का सफ़र कैसे हो गया? ईमेल जो करते हैं हम लोग कितने सेकंडों में होता है, मैसेज जो भेजते हैं कितने सेकंडों में होता है, दुनिया के सामने हालात आ रहे हैं आसानी से, भाई मैसेज को पहुंचा दिया जा रहा है ना। लिखत भी तो एक कुछ हैसियत रखने वाली चीज़ है, टाइपिंग जो बनाई जा रही है, एक एक फाइल जो हो रही है, कितने गीगाबाइट मेगाबाइट फुलां केबी वेबी जो आते हैं, तो इतने बड़े जो शक्ल है बनी हुई, उसको जब लतीफ़ पैराए में डाला जाता है तो हज़ारों सफहात सेकंडों के अंदर चले जाते हैं इधर से उधर, सेकंडों के अंदर एक पूरी फाइल जा रही है, और पूरी फाइल को अगर आप निकालें पेपर पेपर के ऊपर तो 1000 भी हो सकते हैं, 2000 भी हो सकते हैं, 30000 भी हो सकते हैं। 30000 के मजमुए को अगर लगा दिया जाए तो एक नहीं 10 आदमियों के बराबर हो जाएगा। तो 10 आदमियों के बराबर मजमुए को आप सेकंडों में भेज सकते हैं। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर को, आप अलैहिस्सलातु वस्सलाम को जब मुजल्ला किया गया, मुसफ़ा किया गया, चमकाया गया, इस्तेदाद भर दी गई, हिकमतों को भरा गया, तो अल्लाह के लिए ले जाना और लाना कितनी सेकंडों की बात है, इसमें कोई इस्तेबात की बात नहीं है। अल्लाह हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि शक और शुबा हमको उन लोगों से नहीं होना चाहिए जो लोग कहते हैं कि आसमानों में जाना मुहाल है, कैसे जा सकते हैं, ऊपर जो है आखिरी तबका भी है, सर्दी भी है, ठंडक भी है, कैसे जाया जा सकता है। मसला ये है कि क्या ये चीज़ आपने देखी है कि वहाँ नहीं जा सकते? आप किसी के साथ पेश तो नहीं आया ना, सिर्फ हम यहाँ बोल लेने से थोड़ा ही होगा, जाके देखो, फिर अगर नहीं जाना हुआ तो बोलो, मसला है कि ये। दूसरी बात यह है कि ये मुहाल और मुस्तबाद, मुहाल तो नहीं है, मुहाल इस वजह, मुहाल का मतलब होता है हो ही नहीं सकता, और मुस्तबाद का मतलब होता है कि बहुत मुश्किल है, किसी के साथ हो गया हो गया। मौजिज़ा जो होता है, मौजिज़े के अंदर मुहाल और मुस्तबाद को नहीं देखते, अल्लाह की कुदरत को देखना होता है। भाई अल्लाह ताला करा दिए और अल्लाह की कुदरत में है ये चीज़, और हमारी अकल में आ सकती है, मान लेना है, ख़त्म। तो इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये जो मौजिज़ा है, इसको मौजिज़े की हैसियत से ही देखें, भाई मौजिज़ा है ये, शुरू से आखिर तक मौजिज़ा है। रातों रात इतना बड़ा सफ़र होना, और हज़रत मूसा अलैहिस्सलाम को देख रहे हैं, और मुख्तलिफ जगहों पर नुज़ूल भी हो रहा है, क़ियाम भी फरमा रहे हैं, नमाज़ें भी अदा फरमा रहे हैं, मुलाकातें भी हो रही हैं, फिर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने वहाँ से मक्का मुकर्रमा से लेकर के बैतुल मुक़द्दस तक के सफ़र को इसरा कहते हैं, क्योंकि इसरा का ताल्लुक़ कुरान में सुबहान अल्लज़ी असरा आया है, असरा इसरा से बनता है, इसी वजह से उसको वाकई इसरा कहा जाता है। तो ये कुरान मजीद में इतना तज़किरा मौजूद है, अगर कोई इतने तज़किरे को न मानेगा तो काफिर है खुले तौर पर, खुले तौर पर क्या, कुरान का मुनकिर काफिर है, अगर कोई कहता है कि ये वाकया नहीं हुआ तो काफिर हो गया वो, नज़ाकत की बात। इसके बाद का जो मरहला है वो अहादीस से साबित है, उसको मेराज कहते हैं, और वो मेराज से ही मशहूर है ज़्यादा, वाकई इसरा व मेराज असल में इस तरीके से है, इसरा का भी मेराज का भी वाकया। मेराज के माने सीढ़ी और जीने के आते हैं, यहाँ से जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सैर हुई है, सफ़र हुआ है, वो सीढ़ी के थ्रू, जीने के थ्रू हुआ है, लिफ्ट के जैसा, तो इसी वजह से उसको मेराज का सफ़र कहा जाता है। अब ये पहले आसमान पर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को ले जाया गया, दूसरे आसमान पर हज़रत आदम अलैहिस्सलाम से मुलाकात हुई, हज़रत ईसा अलैहिस्सलाम से मुलाकात हुई, हज़रत यूसुफ़ अलैहिस्सलाम से मुलाकात हुई, हज़रत इदरीस अलैहिस्सलाम से मुलाकात हुई, हज़रत हारून अलैहिस्सलाम से, हज़रत मूसा अलैहिस्सलाम से, हज़रत इब्राहिम अलैहिस्सलाम से, सातों आसमानों से इसी तरतीब के साथ में मुलाकातें हुई, और भी दीगर हज़रत, दूसरे आसमान पर हज़रत यहया भी आ गए थे, दीगर और भी अंबिया इकराम अलैहिस्सलाम का तज़किरा है। तो गर्ज़ ये कि ये जो वाक़िया अंबिया इकराम अलैहिस्सलाम से मुलाकातों का हुआ, फिर उनकी जानिब से बाज़ रिवायतों में आता है कि जब हज़रत इब्राहिम अलैहिस्सलाम से मुलाकात हुई तो हज़रत इब्राहिम अलैहिस्सलाम ने एक तोहफ़ा दिया, तोहफ़ा ये दिया कि अपनी उम्मत को ये कह देना, पैगाम दे देना कि जन्नत की मिट्टी बिल्कुल क्या है, चटियल है, और आप अपनी उम्मत से फरमाइए कि जो जितनी ज़्यादा तस्बीहात का जिक्र का अहतमाम करेगा वो अपनी ज़मीन को भरेगा हरियाली से, सब्ज़ी से, اور اس کے اندر باغات لگانے کے ذریعے سے. یعنی یہ علماء نے اس کی شرح میں بیان فرمایا ہے کہ دیکھو بھائی, ایمان لانے کے بعد میں آپ کا پلاٹ بک ہو جاتا ہے, جنت کا پلاٹ آپ کا بک ہو گیا. ایمان والے ہیں, پلاٹ کی بکنگ ہو گئی, جنت کا پورا ماحول آپ کو دے دیا گیا. اب اعمال کے اعتبار سے آپ اپنے محلات بناؤ, ذکر و اذکار کے ذریعے سے اپنی کھیتی کو بڑھاؤ. اب جس کو جتنا شوق ہے اتنا ذکر کرو, جتنا سبزی لگانا ہے, باغات لگانا ہے, ہریالی لگانا ہے اور خوشنمائی لانا ہے, تو جو جتنا زیادہ ذکر کرے گا اتنا زیادہ اس کی جنت باغ و بہار سے بہارا ہو جائے گی. تو اس لیے حضرت ابراہیم علیہ الصلوۃ والسلام نے بڑا اچھا پیغام دیا ہے کہ جنت کی زمین چٹیل میدان ہے. آپ کی امت سے فرمائیے سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر ولا حول ولا قوت الا باللہ, ان اورات کا تذکرہ کرتے رہے, کثرت سے ان اورات کو زبان پر جاری رکھے, جنت کی آبیاری ہوتی رہے گی اور جنت کی زمین جو ہے سیراب ہو جائے گی اور اس کے ذریعے سے باغ و بہار اٹھیں گے. تو اس کا بھی اہتمام کرنا ہے, ان کا شکریہ بھی ادا کرنا ہے, ان پر درود و سلام نازل کرنا ہے, بھیجتے رہنا ہے. پھر آپ علیہ الصلوۃ والسلام آگے بڑھے, آسمانوں پر جو ملاقاتیں ہوئی سب نے مرحبا کہا حضور پاک صلی اللہ علیہ وسلم کو. زیادہ وقت نہیں لوں گا میں, مختصر اور تھوڑی سی بات کر کے بات ختم کر دیتے ہیں. اس کے بعد آپ علیہ الصلوۃ والسلام کو سدرۃ المنتہا پر پہنچایا گیا. سدرۃ المنتہا, سدرا کے معنی بیری کا درخت اور منتہا کے معنی جہاں پر اینڈ ہو جاتا ہے. دنیا سے جانے والے اعمال جو بندوں کے پہنچائے جاتے ہیں وہاں جا کر کے رکھ دیے جاتے ہیں, اور کسی کے جو فیصلے اوپر سے آتے ہیں وہاں تک لا کے رکھ دیے جاتے ہیں, پھر وہاں سے لے کر کے آتے ہیں. تو اعمال کا جو سسٹم ہے اس کے پاس اللہ تبارک و تعالیٰ نے ایک نظام بنایا ہوا ہے. اب حضور دیکھ کے آئے, اتنا بتائے, اتنے ہم کو معلوم ہے, دیکھے تو نہیں مگر اتنا یقین ہے کہ یہ چیز ہو رہی ہے, اور اللہ کے رسول نے فرمایا کہ یقیناً سچ ہے, اس میں کوئی شک و شبہ کی گنجائش نہیں ہے. تو سدرۃ المنتہا کے پاس رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کے بیری کے درخت کو دیکھا, اس کے اوپر پھل لگے ہوئے ہیں, اور وہ درخت ایسا ہے کہ اس کی کیفیت نہیں بیان کی جا سکتی, عجیب روشن ہے, اور اللہ تبارک و تعالیٰ نے اس کو چمکایا اس طریقے سے ہے کہ اس کے اندر سونے چاندی جیسی چمک پائی جاتی ہے. حضور نے فرمایا ویسی چمک ہے. آگے حضور پاک صلی اللہ علیہ وسلم فرماتے ہیں, پھر مجھے اور آگے لے جایا گیا, تو مجھے اس حد تک لے جایا گیا کہ تقدیر کا قلم جو لکھتا ہے بندوں کے متعلق, اس لکھنے کی آواز کو بھی میں سن رہا تھا. اور حضور پاک صلی اللہ علیہ وسلم کو اور الی السماء العلی, آسمانوں پر, اور آسمانوں پر لے جایا گیا. وہاں پر حق تعالی شانہ کی بارگاہ اقدس میں حاضری ہوئی. رسول اللہ صلی اللہ علیہ وسلم نے جاتے ہی کہا التحیات للہ والصلوات والطیبات, اللہ ہی کے لیے تمام بدنی عبادتیں ہیں, اللہ ہی کے لیے مالی عبادتیں ہیں, والطیبات التحیات للہ والصلوات والطیبات, تمام قولی عبادتیں زبان کی بھی, تمام بدنی عبادتیں بھی, تمام مالی عبادتیں بھی, اے اللہ آپ کی بارگاہ میں پیش کر رہا ہوں. اللہ تبارک تعالیٰ کی بارگاہ میں رسول اللہ صلی اللہ علیہ وسلم نے یہ نذرانہ پیش کیا. یہ ملا علی قاری رحمۃ اللہ علیہ نے مشکات شریف کی شرح میں یہ بات نقل فرمائی ہے, حدیث کی بعض دیگر کتابوں میں یہ بات نہیں آئی ہے. اس کے جواب میں رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ رب العزت کی جانب سے جو نذرانہ پیش کیا گیا, السلام علیکہ ایوہ النبی, اے نبی آپ پر سلامتی ہو, ورحمۃ اللہ, اللہ کی رحمتیں نازل ہوں آپ کے اوپر, وبرکاتہ, اللہ کی برکتیں آپ کے اوپر نازل ہوں اللہ کی جانب سے. اس کے اندر بڑی حکمت علماء نے بیان فرمائی ہے کہ حضور نے پیش فرمایا کہ اللہ قولی عبادتیں آپ کے لیے ہے, زبان سے جو بھی عبادت میری انجام دیتی ہے وہ آپ کی بارگاہ میں پیش کر رہا ہوں, اس کو قبول فرما لیجیے. اس کے جواب میں جو بات آئی ہے السلام علیکہ ایوہ النبی, قول سلامتی, قول کے جواب میں سلامتی ہے. علماء نے فرمایا کہ زبان کی درستگی سے سلامتی نازل ہوتی ہے, زبان کی احتیاط سے سلامتی ہے, زبان کی بے احتیاطی میں سلامتی ختم ہوتی ہے. بڑا نقطہ ہے اس کے اندر, عموماً یہی بات دیکھی جاتی ہے کہ جہاں زبان کھلی بے احتیاطی ہوئی مسائل پیدا ہو گئے. ورحمۃ اللہ وبرکاتہ, تمام بدنی عبادتیں, بدن کے ذریعے سے جو عبادتیں انجام دی جاتی ہیں وہ آپ کے لیے نذرانہ پیش کرتا ہوں, قبول فرما لیجیے. اللہ کی جانب سے جواب آیا ورحمۃ اللہ, اللہ کی رحمتیں ہیں, بدنی عبادت کے مقابلے میں رحمت نازل ہوتی ہے, روزوں کے ذریعے سے رحمت ہے اور نماز کے ذریعے سے رحمت ہے, بندہ جو بھی اعمال انجام دیتا ہے دعا کے ذریعے سے رحمت ہے, اور مالی عبادتیں ان کا نذرانہ پیش فرمایا گیا, اے اللہ تمام کے تمام مال جو میں آپ کی راہ میں دیتا ہوں وہ آپ قبول فرما لیجیے. اللہ کی طرف سے آیا وبرکاتہ, اللہ کی برکتیں ہوں, مال جہاں دیا جائے گا وہاں برکتیں نازل ہوں گی. जितना माल अल्लाह की राह में देंगे बरकतों का नुजूल होगा। तो सलामती चाहिए और अगर रहमतें चाहिए और बरकतें चाहिए तो आपको ज़बानी इबादतें भी अंजाम देनी चाहिए और माली इबादतें भी अंजाम देनी चाहिए, कौली इबादतें भी, बदनी इबादतें भी अंजाम देनी चाहिए। तो ये नजराना मिला, उसके बाद अल्लाह तबारक व तआला से हम कलामी हुई। और आगे उलमा ये भी बयान फरमाते हैं, जमहूर उलमा इकराम का मसलक यही है कि वो चीज़ जो किसी को इस दुनिया में हासिल नहीं हुई और ना होगी किसी को, और वो चीज़ जन्नत में ही होने वाली है, ये हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का एजाज़ है कि अल्लाह तबारक व तआला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तमाम हिजाबात हटाए और अपने नूर से अल्लाह तबारक व तआला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुनव्वर फरमाया, मुशर्रफ फरमाया, दीदार इलाही नसीब हो गया। अहले सुन्नत वल जमात का अकीदा ये बयान किया जाता है जमहूर उम्मत का कि उस रात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हम कलाम भी हुए बराह रास्त, बिला वास्ता, बिला हिजाब, कोई हिजाब नहीं, कोई रास्ते बीच में आड़ नहीं, बिला हिजाब के हम कलामी हुई, यानी वास्ते नहीं बने। उमूमा हजरत जिब्राइल आते थे या किसी चीज़ पर तजल्ली होती थी या किसी चीज़ के जरिए से मालूम हो जाता था वही होने का। उस रात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बराह रास्त हम कलामी की अल्लाह तबारक व तआला से, और उस रात में अल्लाह तबारक व तआला का दीदार हुआ। दीदार की कैफियत बयान नहीं की जा सकती, देखने वाला ही बयान कर सकता है। फाउहा इला अब्दिही मा वहा, वहाँ फिर अल्लाह तबारक व तआला से राज़ो नियाज़ की बातें हुई। फिर उस मौके पर नमाज का तोहफ़ा मिला, 50 नमाजें फ़र्ज की गई, वापसी हुई, हज़रत मूसा अलैहिस्सलाम से मुलाकात हुई। हज़रत मूसा अलैहिस्सलाम ने फरमाया कि मेरी उम्मत को आजमा चुका हूँ मैं, आपकी उम्मत नहीं बर्दाश्त कर सकेगी इस चीज़ को। 50 नमाजें देखी, अब अवकात 5 नमाजों के अंदर ही वक्त निकालना मुश्किल हो जाता, 50 अगर होते तो कब कब होते, कब कब पढ़ना होता, फ़र्ज नमाजें, वो भी उनका भी एहसान है अपने ऊपर। हज़रत मूसा अलैहिस्सलाम, हज़रत इब्राहिम अलैहिस्सलाम तो पहले आसमान पर 7वें आसमान पर थे वो नहीं बोले, हज़रत मूसा अलैहिस्सलाम 6वें पे थे वो बोले, तो हज़रत इब्राहिम अलैहिस्सलाम कहीं को नहीं बोले, सवाल ये है। तो हज़रत इब्राहिम अलैहिस्सलाम मकाम खुल्लत वाले हैं, तस्लीम और रज़ा वाले हैं, जो मिल गया कबूल कर लो, जो मिल गया कबूल कर लो, और करने वाले थे। हज़रत इब्राहिम अलैहिस्सलाम का मिजाज ही होता तस्लीम और रज़ा वाला। हज़रत मूसा अलैहिस्सलाम कौम की वजह से बहुत सारे हालात देखे हुए थे और हुज़ूर की उम्मत के करीब भी है, तो इस वजह से फरमा रहे हैं कि मैं आजमा चुका हूँ, तजुर्बा हो चुका है कि मेरे साथ ये हालात पेश आए हैं, आपकी उम्मत की खैरख्वाही इसी में है कि थोड़ी सी तख़फ़ीफ़ करा लीजिए। तो 5 नमाजों की तख़फ़ीफ़, 10 नमाजों की तख़फ़ीफ़ होते होते 5 रह गई। फिर अल्लाह तबारक व तआला ने फरमाया आखिर में कि 5 नमाजें हैं हुज़ूर लेकर के आ गए, और उसी मौके पर यह फरमाया गया कि 5 हैं लेकिन हर नमाज पर 10 नमाजों का सवाब ज़रूर मिलेगा। तो 5 नमाजों का सवाब 50 के बराबर मिलना है उम्मत को, और ला युबद्दलुल क़ौलु लदय्या, हमारे पास बात बदलती नहीं है, जो सवाब हमने 5 नमाजों का 50 रखा है हमेशा के लिए हो गया। अब फिर मुलाकात हुई, मूसा अलैहिस्सलाम से फरमाने लगे कुछ और करा लो, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाने लगे अब तख़फ़ीफ़ कराते हुए शर्म आती है, इतनी नमाजें तो उम्मत पढ़ लेगी, मुझे हुज़ूर को उम्मीद है कि मेरी उम्मत 5 नमाजें तो पढ़ लेगी, और ये 5 फ़र्ज़ नमाजें हैं, इनको नहीं पढ़ेगी तो क्या करेगी। बड़ी अहमियत की चीज़ है नमाज, बहुत बड़ा तोहफ़ा है और एक ऐसी इबादत है, इसके अंदर गौर कीजिए, कभी मुराकबा कीजिए, सोचिए इस बारे में कि आखिर क्या वजह है कि अल्लाह तबारक व तआला ने अर्श जैसी एक अजीम शान चीज़ पर बुला करके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को, या उस मकाम पर मलाए आला के सामने एक मोहतरम और मुक़द्दस जगह पर बुला करके इस तोहफे को उम्मत के लिए दिया है। कौन कितनी अहमियत वाली चीज़ है और किस मकाम पर दी जा रही है, क्यों दी जा रही है, और नमाज के अंदर ऐसी क्या बात है, आखिर नमाज के अंदर मुनाजात का राज है, मुनाजात में ही ये चीज़ मिली हुई है ना। अल्लाह तबारक व ताला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपने क़ुरब ख़ास में बुला करके ये चीज़ दे रहे हैं, तो क़ुरब ख़ास में बुला कर जो चीज़ दी जाती है वो करीब वालों को ही दी जाती है और ख़ास अंदाज की ही दी जाती है। इसी वजह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि एक नमाज मेराज मोमिन भी है, यानी उलमा का कौल है ये, नमाज मोमिन की मेराज है। मेराज इस वजह से है कि इसके ज़रिए से मोमिन बंदा अल्लाह का क़ुर्ब हासिल कर लेता है। हमको जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को वो मेराज हुई थी, हमारी अगर नमाज सही हो जाए तो हमारी मेराज इसी में आ जाएगी, क्योंकि अल्लाह तबारक व तआला का हुक्म है फसजुद वक्त करीब, जितना सजदे करोगे उतना अल्लाह के करीब होगे, जितने नमाज पढ़ोगे उतना अल्लाह का क़ुर्ब मिलेगा, जितना नमाज में ध्यान होगा उतना जो है अल्लाह की मुनाजात होगी। तो नमाज में हमको नमाज भी बनाना चाहिए, बड़ी अहम मज़मून है ये, थोड़ा सा मुख्तसर अर्ज़ कर देता हूँ कि नमाज को नमाज के जैसा पढ़ना चाहिए, नमाज को नमाज बनानी चाहिए। अगर नमाज को नमाज जैसा नहीं पढ़ेंगे तो यही नमाज हमारे लिए वबाल है, यही नमाज हमें बद्दुआ देती हुई जाती है, ہمارے سجدے بد دعا دیتے ہیں، ہماری رکعتیں بد دعا دیتی ہیں، ہمارے رکعات بد دعا دیتے ہیں. حضور نے فرمایا کہ ٹھونگے والی نماز ہے، جو آدمی رکعات صحیح نہیں ادا کرتا ہے، سجدوں کا اہتمام نہیں کرتا ہے، وہ نماز جاتے جاتے اس کو آخر میں بد دعا دیتی ہے کہ جیسا تو نے میرے ساتھ حشر کیا ہے خدا تیرے ساتھ بھی وہی حشر کر دے، تو نے مجھے برباد کیا ہے خدا تجھے برباد کر دے. تو نماز پڑھنی ہے تو تھوڑا سا اہتمام سے پڑھ لیں. تین تسبیحات کا اہتمام ہوتا ہے رکوع سجدوں میں، اور تین میں سے ایک جاتے وقت میں ہو جاتی ہے، کھاتے وقت میں ہو جاتی، ایک جو ہے اصل قاعدے کے کیا کہتے ہیں، اصل جو موقع ہے سجدے کا یا رکوع کا اس کے اندر کرتے ہیں. حالانکہ ایسا نہیں ہونا چاہیے، پانچ کا اہتمام کریں تو تین تو کم از کم اندر ادا ہو گئے، پانچ کی عادت ڈالیں تو کم از کم تین مکمل اندر ہو جائیں گے نا. کوشش یہ کیجئے کہ اللہ تبارک و تعالیٰ مجھے بھی عمل کی توفیق نصیب فرمائے کہ ہماری رکعات تھوڑا سا لمبے ہو جائیں. حضور پاک صلی اللہ علیہ وسلم کے رکعات اور حضور پاک صلی اللہ علیہ وسلم کے سجدے کافی طویل ہوتے تھے. عام خاص جو نمازیں ہوتی تھیں اس کی کیفیت تو حضرت عائشہ فرماتی ہیں کہ بعض دفعہ اتنے لمبے سجدے ہوتے تھے ہاتھ لگا کر دیکھتے تھے کہ ہے یا نہیں ہے، اتنا طویل سجدہ ہے، اتنا طویل رکوع ہے حضور پاک صلی اللہ علیہ وسلم کا. تو وہ تو الگ بات ہے، لیکن عام نمازوں کا حال، حضرت عمر بن عبدالعزیز رحمۃ اللہ علیہ ایک مرتبہ نماز ادا کر رہے تھے، حضرت انس رضی اللہ تعالیٰ عنہ یا دیگر کوئی صحابی ہیں وہ دیکھ کر کہنے لگے اس نوجوان کی نماز حضور کی نماز کے مشابہ ہے. تو دیگر لوگ متوجہ ہوئے اور بیٹھ کر کے دیکھنے لگے کہ کتنا رکوع کر رہے ہیں، کتنے سجدے کر رہے ہیں. تو 10 دفعہ 11 دفعہ ان کی تسبیح ہو رہی تھی، وہ جب کاؤنٹ کر رہے تھے بازو بیٹھ کر کے تو 11 دفعہ 12 دفعہ اس سے کم و بیش ہو رہی تھی. تو اتنا جو ہے عام معمول تھا رسول اللہ صلی اللہ علیہ وسلم کے رکوعات کا، سجدوں کا. تو ہم اگر اتنا نہیں کر سکتے آدھا تو کر لیں، پانچ تک آ جائیں، طاق تعداد میں رکوع کی تسبیح کو اور سجدے کی تسبیح کو پڑھنا ہے، 3 مرتبہ 5 مرتبہ 7 مرتبہ 9 مرتبہ 11 مرتبہ 13 مرتبہ. اور نماز کا اہتمام اس طریقے سے کرنا چاہیے کہ نمازوں کو نماز حقیقتاً بنانے کے لیے بعض علماء نے یہ ترکیب بتائی ہے کہ نماز میں نورانیت پیدا کرنے کے لیے پہلے سے ہی اہتمام ہو. وضو کرنے سے وقت سے، استنجا کے وقت میں بھی استنجا اچھی طریقے سے کیا جائے، وضو کے اہتمام بھی اچھی طریقے سے ہو جانا چاہیے، اور اس دوران خشوع اور خضوع کا اہتمام وہیں سے شروع ہو جاتا ہے. جو نیک لوگ ہوتے ہیں وہ لوگ نماز کا استحضار، نماز کا دھیان وہیں سے شروع کر دیتے ہیں کہ وضو کے وقت سے، طہارت کے وقت سے، کہ یہ صفائی جو ہو رہی ہے، ستھرائی جو ہو رہی ہے، بارگاہ الہی کے قریب ہونا ہے، اللہ کے پاس اللہ سے مناجات ہو رہی ہے. تو جو بارگاہ الہی میں آنے کا استحضار رہے گا وہ ہم اللہ سے بات کرنے جا رہے ہیں، اللہ کو کچھ سنانے جا رہے ہیں، اللہ کی ایک عبادت کر رہے ہیں، یہ مقصد ہو نا ہمارا. نماز پڑھتے وقت میں استحضار یہ ہو کہ ہم اللہ سے بات کر رہے ہیں، یعنی اللہ کو سنا رہے ہیں. یہ چیزیں الحمدللہ رب العالمین، الرحمن الرحیم، پورا سورہ فاتحہ، ضم سورات، تسبیحات، درود شریف، مکمل رکوعات، مکمل سجدے، ساری چیزیں اللہ کو سنا رہے ہیں ہم، یہ استحضار ہونا ہے ہم کو. تو اس استحضار کے لیے شروع سے ہی پاکی اور صفائی کا اہتمام کرتے ہوئے آئیں گے تو پھر نماز بھی نماز بنے گی. اور جو بول رہے ہیں اس کا اہتمام ہو، بھائی سورہ فاتحہ پڑھ رہے ہیں تو کیا پڑھیں اس کا تو دھیان ہو کم از کم، کوئی اور ضم سورہ پڑھیں اس کا اہتمام ہو، رکوع میں تسبیحات جو ہے وہ کیا پڑھی جا رہے ہیں اس کا اہتمام ہو، یعنی ذہن میں آئے وہ چیز. تو اللہ تبارک و تعالیٰ کرے سے دعا ہے کہ پروردگار ہماری نمازوں کو قبول فرمائے اور نمازوں کو ہماری نماز بنائے. تو یہ خاص جو تحفہ ہے میرے محترم بزرگوں، لینے کی چیز یہی ہے کہ اس موقع پر رسول اللہ صلی اللہ علیہ وسلم کو ایک عظیم الشان تحفہ دیا گیا، اور یہ عظیم الشان تحفے کی ہم سب کو قدر کرنی ہے، اور اس کو ضائع ہونے سے بچانا ہے، تساہل سے بچانا ہے، سستی سے بچانا ہے، اور غفلت میں بھی نماز کو چھوڑنا نہیں ہے. جان بوجھ کر چھوڑنا تو بہت دور کی بات ہے، جان بوجھ کر چھوڑنا، حضور پاک صلی اللہ علیہ وسلم فرماتے ہیں کہ بندے کے درمیان کفر کے درمیان بندے کی کفر اور ایمان کے درمیان فرق کرنے والی چیز کیا ہے؟ نماز ہی ہے. یعنی نماز پڑھ لیا تو ایمان ہے، نماز نہ پڑھا کافر ہے. اسی وجہ سے فرماتے ہیں من ترک الصلاۃ متعمدن فقد کفر، جان بوجھ کر جو نماز چھوڑے گا کافروں والا عمل کر رہا ہے، کافر ہی ہو گیا بندہ. بنیاۃ الطالبین میں شیخ سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ، جن کے نام لیوا ہم سب ہیں، عظمت ان کی ہے، احترام ان کا ہے، ان کی بات بھی تو لینا چاہیے. وہ فرماتے ہیں جو جان بوجھ کر نماز چھوڑے گا حضور فرماتے ہیں کہ اس نے کفر کیا، تو کافر ہونے کے بعد ایسے شخص کا عمل کیا ہے؟ فرماتے ہیں سب سے پہلے نکاح ٹوٹے گا، فنکاح ہوا باطلن باطلن باطلن، اس بددین آدمی کے نکاح میں اس کی بیوی نہیں رہ سکتی. اگر بیوی نے یہ کام کیا ہے تو وہ بددین عورت ایمان والے کے حصے میں نہیں رہ سکتی. مسئلہ کیا ہے؟ اب دونوں کا بھی وہی معاملہ ہے، امت کا حال یہ ہے کہ وہ بھی ویسا ہی ہے، وہ بھی ویسا ہی ہو گئی. حضرت یہ فرماتے ہیں اس کے بعد کہ ایسے شخص کو علماء امت یہ فرماتے ہیں مسلمانوں کے قبرستان میں دفنانے کا مستحق نہیں ہے، جو بے نمازی ہے، جان بوجھ کر نماز چھوڑنے والا ہے، اس کا بائیکاٹ ہونا چاہیے۔ امام ابو حنیفہ رحمۃ اللہ علیہ تو یہ فرماتے ہیں، امام ابو حنیفہ رحمۃ اللہ علیہ فرماتے تھے کہ جیل میں ڈالو جب تک توبہ نہیں کرتا۔ تو اتنے بڑے بڑے مسئلے ہیں اس کے، اور امت کو اس سلسلے میں آگاہی نہیں ہے۔ یہ نماز عظیم الشان عبادت ہے، کفر اور ایمان کا معیار ہے یہ۔ اس معیار کو ہم کو سمجھنا ہے کہ آخر ہم کیسے اس بارے میں تساہل کر سکتے ہیں، سستی برت سکتے ہیں۔ جو نماز جس نماز کے وقت میں بیدار ہیں اس کو ادا کر لیا جائے، اور جس نماز کے بارے میں تھوڑی سی سستی ہو رہی ہے اس میں سستی پیدا کر لی جا رہی ہے۔ فجر کے نماز کے میں عموماً جو ہے سستی آتی ہے کہ بھائی اگر چھوٹ رہی ہے تو اس کے لیے جو تدبیر ہے تدبیر نہیں کر رہے ہیں ہم لوگ۔ اٹھ کے پڑھ لینے کی عادتیں ہو گئی ہیں، قضا کر لینے کی عادت ہو گئی ہے۔ تو قضا کرنے کا مطلب یہ ہے کہ جان بوجھ کے ہی آپ چھوڑ رہے ہیں نا، اگر آپ تدبیر نہیں کرتے ہیں تو اس کا مطلب جان بوجھ کے آپ چھوڑ رہے ہیں۔ چاہے فجر ہو، چاہے ظہر ہو، چاہے جاب پر ہو، چاہے غیر جاب پر ہو، اسکول میں ہو، غیر اسکول میں ہو، نماز تو نماز ہے ہی، اس میں کسی قسم کا آگے پیچھے بھی نہیں کر سکتے نمازوں کو۔ فجر کو ظہر کے وقت میں، ظہر کو عصر کے وقت میں، یا ظہر عصر کو ایک ساتھ ملا لیجیے، عصر عشاء مغرب کو ایک ساتھ ملا لیجیے، نمازوں کے اندر اس قسم کی سستی ہوتی ہی نہیں ہے۔ اس لیے بڑی اہمیت کی چیز ہے۔ تو ایک تو نمازوں کا اہتمام کرنا ہے، اور اہتمام اس قدر کرنا ہے کہ کبھی زندگی میں نماز کوئی چھوٹ نہیں نہ پائے، بہت عجیب اس کے اثرات ہوتے ہیں۔ اور دوسری بات یہ ہے کہ بے نمازیوں کے جو انجام اور حالات لکھے ہوئے ہیں وہ بڑی لمبی تاریخ ہے، اس کی بزرگوں سے سنا ہے اور کتابوں میں لکھے ہوئے حالات ہیں۔ کئی بے نمازیوں کے چہرے جو ہے قبلے کی طرف رکھے گئے تھے قبروں میں، لیکن کسی وجہ سے قبر کھلی تو ان کے چہرے ہی مست تھے، ان کے چہرے ہی جو ہے قبلوں سے پھرے ہوئے نکلے۔ کسی بے نمازی کو قبرستان میں دفن کیا گیا تو کسی کی قبر میں، کسی کے خواب میں آ کر کے وہاں کے مردوں کی، وہاں کے تدفین ہونے والوں کی آرزویں اور تمنائیں ہونے لگی کہ اس کو یہاں کیوں دفنایا گیا۔ اس کی وجہ سے ہم کو بھی جو ہے بہت سڑان محسوس ہو رہی ہے۔ ایک اللہ والوں کا گزر کسی قبرستان کے قریب سے ہوا تو وہاں کے کنویں سے انہوں نے پانی پیا، تو اس کے بعد ان کو کشوا فرمانے لگے کہ کسی بے نمازی کو یہاں دفنایا گیا تھا، اس کے اثر سے کنویں کا پانی جو ہے تلخ ہو گیا ہے، کڑوا ہو گیا ہے، پینے کے قابل نہیں رہا۔ ایسے حالات ہیں۔ تو بے نمازی کا انجام بہت برا ہے، جہنم کا عذاب اللہ اس سے زیادہ سخت ہے۔ ایسے حالات تو اللہ تبارک و تعالیٰ دنیا میں دکھا دیتے ہیں کبھی کبھی، تو جہنم کا عذاب۔ اور اسی وجہ سے رسول اللہ صلی اللہ علیہ وسلم نے جو مشاہدات دیکھے ہیں کہ ایک آدمی اسی سفر کے اندر، سفر معراج میں، ایک آدمی ہے اس کا سر بہت بڑی چٹان سے جو ہے کچلا جا رہا ہے، سر پچک جاتا ہے، چٹان دور گر جاتی ہے، وہ بندہ جو مارنے والا ہے وہ دوبارہ چٹان اٹھا کر لاتا ہے، اس کا سر سیدھا ہو جاتا ہے، پھر وہ مارتا ہے، چٹان دور جاتی ہے، وہ اٹھا کے لاتا ہے، یہی عذاب مسلسل چل رہا ہے۔ حضرت جبرائیل سے پوچھا، حضرت جبرائیل فرمانے لگے، یا رسول اللہ، یہ امت کے وہ لوگ ہیں جو اپنا سر اللہ کے آگے نہیں جھکاتے تھے، یعنی نماز نہیں پڑھتے تھے، ان کو یہ سزا دی جا رہی۔ زکوٰۃ نہ دینے والوں کے انجام کو دیکھا حضور پاک صلی اللہ علیہ وسلم نے۔ چغل خوری کرنا، کسی کی بدگوئی کرنا، کسی کی برائی بیان کرنا، یہ ایک عام ہو گیا۔ برائی بیان کرنا آبرو ریزی میں آتا ہے یہ سب، اور مسلمان کا مال جس طریقے سے لینا چرانا حرام ہے۔ مسلمان کا، رسول اللہ صلی اللہ علیہ وسلم نے جو بات ارشاد فرمائی ہے کہ جب ایمان والا ایمان میں داخل ہو، کوئی بھی شخص ایمان میں داخل ہو جاتا ہے، اس کے مال کی حفاظت ہو جاتی ہے، اس کے جسم کی حفاظت ہو جاتی ہے کہ آپ کو اس کو تکلیف نہیں دے سکتے، اس کا مال نہیں چھین سکتے، ایسے ہی اس کی آبرو بھی نہیں لوٹ سکتے، آپ عزت پہ سوال نہیں پیدا کر سکتے۔ عزت پہ سوال پیدا کرنا، کسی کی آبرو ریزی کرنا، کسی کے احترام کے خلاف بات کرنا بھی حرام ہے، اسی طریقے سے جیسے کسی کا مال لینا حرام ہے۔ چوری کر لینا جتنا برا ہے، کسی کا مال اتنا ہی برا ہے کسی کے بارے میں بری بات کہہ دینا، غیبت کر دینا، چغلی کر دینا، بدگمانی سے کوئی بات اس کے بارے میں بیان کر دینا۔ بھائی جو بات ہے کسی کے اندر عیب کی، وہ عیب کی بات ہونے کے باوجود کسی کو کہنا ہی برا اور حرام ہے۔ تو نہ ہوتے ہوئے صرف اندازے سے کہہ دینا، گمان سے کہہ دینا، خیال سے کہہ دینا، یہ تو اور بری بات ہے۔ جب وہ حرام ہے تو اس کا درجہ کیا ہوگا؟ کسی کے متعلق غیبت کا کیا مطلب ہے؟ غیبت کا مطلب ہے کسی کے اندر کوئی عیب ہے، واقعتاً ہے عیب، تو اس کو آپ کسی دوسرے آدمی سے نہیں بولنا ہے، وہی عیب غیبت ہو جاتی ہے۔ جو چیز موجود ہے اس کو ہی پہنچانا برا ہے، تو جو چیز موجود نہیں ہے صرف خیال سے، احتمال سے بولنا کیسے جائز ہو سکتا ہے؟ تو یہ بہت اس زمانے کے اندر یہ بہت عام ہو گئی ہے یہ چیز۔ کسی کے بارے میں خیال ہو گیا بول دیا، اندازہ ہو گیا بول دیے، اپنی طرف سے گمان، ان نباز و ذن، قرآن پاک میں اسی وجہ سے رسول اللہ صلی اللہ علیہ وسلم نے دیکھا کہ بعض لوگوں کے بانچیں چیری جا رہی ہیں، سینوں پہ مار رہے ہیں، ان کے ناخنوں کو ہی قینچی جیسے قینچی نما بنا دیا گیا ہے، ان کے ناخنوں کے اندر ہی تانبے لگا دیے گئے ہیں، जिससे मुंह भी चीर रहे हैं, जख्मी भी चेहरे जख्मी कर रहे हैं, सीनों को चीरते जा रहे हैं, बाँछों को चीरते जा रहे हैं। उसने फरमाया कि ये क्या है? तो हज़रत जिब्रील कहने लगे कि ये बदगुई करने वाले, झूठ बोलने वाले हैं। और बाज़ रिवायतों के अंदर ये भी आता है कि एक कौम है जो अपनी बाँछें चीर रही है, चेहरों को चीर रहे हैं और ज़बान को तकलीफ़ दे रहे हैं, मुँह को तकलीफ़ दे रहे हैं। उसने फरमाया कि कौन लोग हैं ये? फरमाया गया कि बेअमल वाइज़ीन हैं, उनको खुद एहसास नहीं है कि क्या कहते हैं लेकिन अमल कुछ भी नहीं करते। बोलना है तो अमल भी करना है। इस ज़माने की एक बड़ी ख़राबी हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को ये दिखाई गई कि बाज़ लोग ऐसे हैं जिनका पेट पूरे घर के मानिंद है, एक घर के बराबर। घर के जगह से किसी का पेट हो जाए तो फूटने के करीब हो जाएगा, और उसके अंदर सांप भी हैं, बिच्छू भी हैं, मुख्तलिफ़ किस्म के सांप बिच्छू रहेंगे तो थोड़ी खेलेंगे, थोड़ी डंकी मारेंगे वहाँ पर। ज़ोर फरमाते हैं कि वो उस अज़ाब में मुबतला है, पेट घर के उतना बड़ा हो गया और मुख्तलिफ़ किस्म के कीड़े मकोड़े सांप बिच्छू उसके अंदर हैं, तो गोया उसको तकलीफ़ दे रहे हैं। तो किसी जिस्म के अंदर जाकर तकलीफ़ देना कितना बड़ा अजाब है, और पेट उतना बड़ा हो जाना कितना बड़ा अजाब है। ज़ोर फरमाते हैं कि सूद खोरों का अंजाम है ये, सूद के बारे में एहतियात नहीं। हाल ही में हिंदुस्तान के एक बुज़ुर्ग को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई, और आप अलैहिस्सलाम ने ख़ास तौर पर ये उस मौके पर उनके ख्वाब में फरमाया कि यहाँ की उम्मत को बताओ कि सूद से बचें। हाल हाल की बात है ये, बुज़ुर्गों के ज़रिए से सुनी हुई बात। सूद आम होता जा रहा है, सूदखोरी से बचना है, झूठ से बचना है, गीबत से बचना है, बेनमाजी होने से बचना है, नमाज छोड़ने से बचना है। मेराज के अंदर ये वाक़ियात क्यों बताए गए हैं? वाक़ियात बताने का मंशा यह है कि उम्मत आगाह हो जाए, मुतनब्बे हो जाए। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जन्नत भी बताई गई, जन्नत का मुशाहिदा फरमाया आप अलैहिस्सलातु वस्सलाम ने, देखा कि एक ही मोती का पूरा महल बना हुआ है, एक मोती का महल, एक मोती का कुब्बा। इतनी अजीम शान नेमतें हैं जन्नत की, उम्मत को तरगीब दी गई है जन्नत की नेमतों की। हुजूर ने देखा कि नहर कौसर आप अलैहिस्सलातु वस्सलाम को मुशाहिदा फरमाई गई, क्यों आप अलैहिस्सलातु वस्सलाम ने नहर कौसर की ज़मीन को भी देखा, यानी इतनी शफाफ और शफाफ पानी है वो कि उसकी ज़मीन भी हुजूर फरमाते हैं कि ज़ाफ़रानी रंग है और खुशबूदार पानी है, और उसके ऊपर जो प्याले रखे हुए हैं मोतियों के, लूलू के, मरजान के, खूबसूरत अंदाज में जन्नत की नेमतों का मुशाहिदा फरमाया, जहन्नम की चीज़ों का मुशाहिदा फरमाया गया। फिर आप अलैहिस्सलाम वापस आए, वापस आने के बाद तमाम अम्बिया इकराम अलैहिस्सलाम को जो है आप अलैहिस्सलाम के नियाबत में खड़ा दिया गया, यानी उस मौके पर हज़रत जिब्राइल अमीन अलैहिस्सलाम ने अजान दी, बैतुल मुक़द्दस तशरीफ लाए इस सारे सफ़र से वापसी के बाद। फिर बैतुल मुक़द्दस के अंदर अजान दी गई, अजान होने के बाद में सब इंतज़ार में हैं, हज़रत जिब्राइल अलैहिस्सलाम ने हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को आगे फरमा दिया, हुज़ूर ने इमामत फरमाई। तमाम उलमा का, तमाम उम्मत का इजमा है कि इससे बेहतर नमाज कोई नहीं हो सकती कि जिसमें इमाम भी नबी है, मुक्तदी पूरे के पूरे नबी, पूरे इमामुल अंबिया, इसी वजह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का लक़ब है। कितनी अजीम शान नमाज होगी वो जिसके अंदर चंद नेक लोग आ जाते हैं तो नमाज के अंदर कबूलियत आने के वादे हैं, नमाज नेक लोगों की वजह से कबूल हो जाती है। वहाँ तो पूरे के पूरे मलाइका की सफ़े हैं या फिर पूरे के पूरे नबी ही हैं वहाँ पर, और अजीम शान अंबिया इकराम, और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इमामत, और फिर ये सारे वाक़े के साथ में, मुशाहिदों के साथ में, और इस रात की सारी बरकतों के साथ में जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ पेश आया है, उस नमाज की अजीब हालत ही होगी। और ये जो नमाज अदा की गई है इस बारे में उलमा फरमाते हैं तहियतुल मस्जिद है, मस्जिद में आने के बाद में नमाज अदा करना चाहिए, और ये अहम सुन्नत है जो छूट रही है, और उमूमन जो है यानी मुझ जैसे लोगों से होती है कोताही, वरना बहुत सारे अल्लाह वाले हैं, नेक लोग हैं, उमूमन इसका अहतमाम करते भी हैं। तो हमको कोशिश करनी चाहिए कि तहियतुल मस्जिद, जैसे ही तहियतुल वज़ू भी होता है, तहियतुल मस्जिद भी होती है, दिगर सुन्नतें भी होती है। तहियतुल वज़ू का मतलब यह है कि आप घर में हैं, वज़ू कर लिए तो नमाज अदा कर लो। तहियतुल मस्जिद का मतलब यह है कि वज़ू करके आए तो मस्जिद में पहले तहिया आदाब बजा लाओ। मस्जिद के आदाब में से है कि दो रकात नमाज पढ़ी जाए, जैसे किसी की जगह जाते हैं तो उसको सलाम आदाब वगैरह पेश करते हैं, तो मस्जिद का अदब क्या है? मस्जिद का अदब यह है कि नमाज अदा की जाए। बाज़ दफ़ा ऐसे हालात हमारे साथ होते हैं कि हम लोग बिल्कुल 5 मिनट पहले आए, तो कबलिया जो सुन्नतें हैं, पहली सुन्नतें, वो तहियतुल मस्जिद पढ़ के फिर वो कबलिया सुन्नतें पढ़े तक फ़र्ज़ नमाज शुरू हो जाती। उलमा ये फरमाते हैं वक्त अगर ना हो तो कबलिया सुन्नतों के अंदर ही तहियतुल मस्जिद की नीयत कर ली जाए, तो दोनों का सवाब अल्लाह की जानिब से उम्मीद है अल्लाह तबारक व तआला ज़रूर अता फरमा देंगे। नफिल है, नफिल चीज़ों में दो चीज़ों की इंक्लूडिंग हो सकती है, शामिल कर ले सकते हैं। उलमा ने फरमाया कि सहूलत है इसमें, तो दोनों नीयतें शामिल कर ली जा सकती हैं। तो ये तहय्यतुल मस्जिद हुई। उसके बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वापस तशरीफ़ लाए। तशरीफ़ लाने के बाद आप अलैहिस्सलातु वस्सलाम ने लोगों के सामने बयान फरमाया। लोगों की जानिब से शोर होना था, गौगा होना था, परेशानी का शिकार होना था, और अजीब वाक़यात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दरमियान में भी और देखे और बताए। जैसे काफिला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब बुराक की सवारी पर से गुजर रहे थे, मक्के के चंद लोगों को आप अलैहिस्सलातु वस्सलाम ने देखा और आवाज़ दी, और उन लोगों ने आपकी आवाज़ पहचानी भी। ऐसे ही आप अलैहिस्सलातु वस्सलाम ने देखा मक्के के चंद लोग थे जिनका ऊँट भाग गया था, और हुजूर ने आकर के सबको बताया कि देखो तुम काफिले फुलां वाले थे, मेरा ये वाक़या अगर गलत है तो उनसे पूछना कि उनका ऊँट गायब हुआ था या नहीं हुआ था। उनसे पूछा लोगों ने, कहने लगे बात तो सही है, हमारा ऊँट गुम हो गया था। उन लोगों को पूछा गया जो लोग कहने लगे कि तुमने किसी की आवाज़ सुनी थी, तो वो कहने लगे हाँ मोहम्मद की आवाज़ हमें सुनाई दी थी। ये सारी चीज़ें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और मक्के वाले आकर बैठ गए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने कि अगर सफ़र हुआ है तो बताओ बैतुल मस्जिद का, बैतुल मुक़द्दस का दरवाज़ा कैसा है, उसकी ये दाईं वाली खिड़की कैसी है, बाईं वाली खिड़की कैसी है, कुब्बा कैसा है। इस अज़ीम शान महल सफ़र के अंदर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दीगर चीज़ें देखने गए थे, खिड़कियाँ गिनने तो नहीं गए थे, दरवाजे देखने तो नहीं गए थे, नक्शो निगार देखने तो नहीं गए थे। हुजूर फरमाते हैं कि उस मौके पर अल्लाह तबारक व तआला की मदद आई और अल्लाह तबारक व तआला ने पूरा हाल मेरे सामने खोल दिया। बैतुल मुक़द्दस देख रहा था, बोल रहा था, देख रहा था, बोल रहा था, तो सारे लोगों का जो एतराज़ था एतराज़ ख़त्म हो गया। तो ये वाक़या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ईमान बिलग़ैब पर मुश्तमिल है हमारे लिए और सच्चा वाक़या है। और इस वाक़े में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आज़मत को, आपके एहतराम को, आपके एजाज़ को, आपके करामत को, आपके मौजज़े को ज़ाहिर किया गया। अल्लाह तबारक व तआला हमें सही ईमान, सही इल्म अता फरमाए, और इसके ज़रिए से जो दुरूस मिलते हैं उन दुरूस का अहतमाम करने की और उनसे सबक हासिल करने की तौफीक नसीब फरमाए। एक और तोहफ़ा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस मौके पर पाया है वो ये है कि इस अज़ीम सफ़र में सूरतुल बकरा की आखिरी दो आयतें आमन रसूल से ख़त्म तक की जो हैं वो इसी मौके पर पेश की गई। और इसी वजह से बाज़ रिवायतों में आता है कि जो शख्स इन दुआयतों को पढ़ लेता है अल्लाह ताला उसके लिए, अगर रात में पढ़ा है तो रात भर के लिए काफ़ी हो जाते हैं, दिन में पढ़ा है तो दिन भर के लिए काफ़ी हो जाते हैं। अल्लाह के काफ़ी हो जाने का मतलब ये है कि आपको किसी और चीज़ की परवाह की ज़रूरत नहीं है उस बंदे के लिए। तो ये दो अज़ीम शान आयतें भी उम्मत को नवाजी गई हैं इसी मौके पर, नमाज़ों का तोहफ़ा भी मिला है, हज़रत इब्राहिम अलैहिस्सलाम के भी तोहफ़ा ज़हन में रखना है कि ज़िक्र की कसरत करना है। दूसरे है कि फरिश्तों ने एक और चीज़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बताई कि उम्मत को फरमाइए कि हिजाबे का अहतमाम करें। इसी मौके पर फरिश्तों की जानिब से ख़ास तोहफ़ा ये मिला है कि आपकी उम्मत को कहिए कि हिजामा किए, हिजामा करे वो, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी हिजामा किया है, सर में भी हिजामा फरमाया आप अलैहिस्सलातु वस्सलाम ने, दोनों मोंडों के दरमियान में भी हिजामा फरमाया है, कुप्पी लगाना जो कप्स का आजकल चल रहा है, तो उसके ज़रिए से फासिद खून निकल जाता है। ब्लड प्रेशर की जो बीमारी इस ज़माने में आम हो गई है, बहुत ज़्यादा इसके अंदर हल पाया जाता है, बहुत सारे लोगों को इफ़ाक़ा होता है, और भी बहुत सारी बीमारियों का इसमें इसके अंदर इलाज बताया गया। तो हिजामा इलाज भी है, सुन्नत भी है, तो इसका भी अहतमाम करना चाहिए, सुन्नत की नीयत से इसका इलाज भी हो जाएगा, और अल्लाह तबारक व तआला जो है इसके ज़रिए से बहुत से फ़वाइद से नवाजेंगे भी। अल्लाह तबारक व तआला से दुआ है कि जो बातें कही सुनी गई हैं इसको कबूल फरमाएँ, हम सबको सही इल्म सही अमल नसीब फरमाएँ। आखिर दुआवान अलहम्दुलिल्लाहि रब्बिल आलमीन। اللهم لك الحمد كله ولك الشكر كله، لك الحمد حمدا دائما مع دوامك، ولك الحمد حمدا خالدا مع خلودك. اللهم صل على سيدنا شفيعنا حبيبنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم، يا الله يا رحمن يا رحيم، يا إله العالمين، يا حنان يا منان، يا ذا الجلال والإكرام، يا راحم المساكين، يا أرحم الراحمين، يا ذا القوة المتين، يا أكرم الأكرمين، يا أكرم الأكرمين، فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا فاغفر لنا ولوالدينا ولأساتذتنا ولمشايخنا ولمن له حق علينا ولمن أوصانا بالدعاء. اے اللہ ہمارے گناہوں کو معاف فرمائیے، خطاؤں سے، لغزشوں سے، کوتاہیوں سے درگزر فرما دیجئے، رحم کا، کرم کا، عفو کا، عافیت کا معاملہ فرمائیے۔ اے اللہ رحم کا، کرم کا، عفو کا، عافیت کا معاملہ فرمائیے۔ اے الہ العالمین تمام بیماروں کو شفاء کاملہ عاجلہ مستمرہ نصیب فرمائیے۔ اے اللہ تمام بیماروں کو شفاء کاملہ عاجلہ مستمرہ نصیب فرمائیے۔ اے الہ العالمین، جن لوگوں نے دعاؤں کی درخواستیں کی ہیں پروردگار سب کے جائز مقاصد میں ان کو کامیابی نصیب فرمائیے۔ اے اللہ ہماری جائز تمناؤں اور مرادوں کو پورا فرمائیے۔ اے اللہ ہمیں دین کا داعی بنائیے، ہدایت کا ذریعہ بنائیے، ہدایت عطا فرمائیے، ہادی بنائیے، مہدی بنائیے۔ اے اللہ ہماری نسلوں کی حفاظت فرمائیے۔ اے اللہ ہمارے ایمان کی حفاظت فرمائیے، ہمارے نسلوں کی ایمان کی حفاظت فرمائیے۔ اے الہ العالمین، خاص کرم کا معاملہ فرما دیجیے، رحم کا معاملہ فرما دیجیے، ہم سب کو نمازی بنا دیجیے۔ اے اللہ پنج وقتہ نمازی بنائیے، با جماعت نماز کرنے کی، نماز ادا کرنے کی توفیق نصیب فرمائیے۔ اے الہ العالمین، رسول اللہ صلی اللہ علیہ وسلم کی سچی عقیدت، آپ علیہ الصلوۃ والسلام سے سچی عظمت، آپ علیہ الصلوۃ والسلام کی سچی محبت نصیب فرمائیے۔ پروردگار، آپ علیہ الصلوۃ والسلام کا مقام اور آپ کا مرتبہ، آپ کا اعزاز، آپ کا اکرام، آپ کا احترام ہم سب کے دلوں میں پیوست فرما دیجیے۔ اے الہ العالمین، آپ علیہ الصلوۃ والسلام کی باتوں کو لینے والا، سننے والا، عمل کرنے والا بنا دیجیے۔ اے اللہ دین کی سارے باتوں کو پر ہی عمل کرنے والا ہم سب کو بنا دیجیے۔ پروردگار ہماری مغفرت فرمائیے، ہمارے والدین کی مغفرت فرمائیے، ہمارے رشتہ داروں کی مغفرت فرمائیے، دوست احباب کی مغفرت فرمائیے۔ اے اللہ تمام عالم کے مومنین مومنات کی، مسلمین مسلمات کی مغفرت فرما دیجیے۔ اے اللہ خاص کرم کا معاملہ فرما دیجیے۔ اے الہ العالمین، اے اکرم الاکرمین، اے ارحم الراحمین، ہم سب کو بغیر حساب کتاب کے جنت میں داخلہ نصیب فرما دیجیے۔ اے اللہ بغیر حساب کتاب کے جنت میں داخلہ نصیب فرما دیجیے۔ اے اللہ بغیر حساب کتاب کے جنت میں داخلہ نصیب فرما دیجیے۔ سبحان ربک رب العزۃ عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ ایک اہم چیز ہے جو عموماً سوال کے طور پر پیش کی جاتی ہے کہ اس رات میں عبادتیں کیا انجام دینی چاہیے، تو اس سلسلے میں عرض یہ ہے کہ عموماً شب معراج کا جو مسئلہ ہے شب قدر اور شب برات سے تھوڑا مختلف ہے۔ ایک عالم دین نے اچھی طریقے سے اس کو سمجھایا ہے کہ شب برات اور شب قدر ہر سال آتی ہے اور شب معراج ہو گئی ہے، فرق یہ ہے، یعنی اس کے اندر کوئی کرنے کے کام رسول اللہ صلی اللہ علیہ وسلم نے خاص اہمیت کے ساتھ بیان نہیں فرمائے ہیں، بقیہ ہے کہ شب برات میں شب قدر میں فرمائے ہیں، تو اس کا اہتمام کر لیا جائے، اس کو ملحوظ رکھ لیا جائے۔ کل کے روزے وغیرہ کا بھی تذکرہ نہیں ہے، روایتوں میں بعض چیزیں آئی ہیں، لیکن جمہور علماء اور امت کے محقق علماء کی تحقیق یہی ہے شب معراج میں اس قسم کی کوئی خاص نمازیں نہیں ہیں اور اسی طریقے سے خاص روزوں وغیرہ کا اہتمام کی ضرورت بھی نہیں ہے، جو ریگولر طریقے سے انجام دی جاتی ہیں چیزیں اسی طریقے سے کرنی چاہیے۔ السلام علیکم و رحمۃ اللہ۔ Thank you.